आप SBS उर्दू के साथ हैं। सबसे पहले शहर सुर्खियां। यमन में फौजी कैंप पर हूसियों के हमले में 32 अफराद हलाक। बुश फायर से मुतासरा सयाहती सनत के लिए वफाक की तरफ से 76 मिलियन डॉलर की इमदाद। सदर ट्रंप पर इल्जामात शर्मनाक हैं, अमरीकी सदर के मुआवजे पर दिफाई टीम का बयान। अफगान बहरान के हल के लिए पाकिस्तान ने बुनियादी किरदार अदा कर दिया, अब अमरीका की बारी है, पाकिस्तानी वजीर खारजा। ये तो हैं अब तक की खास खास खबरें, आइए अब खबरें सुनते हैं तफसील के साथ। ईरान के हिमायत याफ्ता हूसी बागियों ने हफ्ते के रोज़ यमन के शहर में एक फौजी तरबियती कैंप पर हमला किया है। सऊदी अरब के सरकारी टेलीविज़न के मुताबिक इस हमले में 32 से ज़्यादा अफराद हलाक हुए हैं। अमरीकी सदर डोनाल्ड ट्रंप के मुआवजे के मुकदमे में उनका दिफा करने वाली वकला की टीम ने इस मुकदमे पर अपना पहला रद्द अमल देते हुए कहा है कि सदर ट्रंप के खिलाफ लगाए जाने वाले इल्जाम अमरीकी अवाम के खिलाफ एक खतरनाक हमला है। सदर ट्रंप की कानूनी टीम की जानिब से लिखे गए 6 सफात पर मुश्तमिल खत में कहा गया है कि मुआवजे के आर्टिकल में कोई जुर्म आयद नहीं किया जा सका है और मुआवजे की ये कोशिश दरअसल सन 2020 के अमरीकी सदारती इंतखाबात में दखल अंदाज होने की शर्मनाक कोशिश है। सदर ट्रंप के मुआवजे के मुकदमे का बाज़ाब्ता आगाज 21 जनवरी से होगा, मगर सेनेट में 53 सेनेटर्स इस वक्त रिपब्लिकन हैं और इस बात का इम्कान बहुत कम है कि उनकी कोई बड़ी तादाद सदर ट्रंप को ओहदे से हटाने के हक में वोट देगी। चीन में एक नए खतरनाक वायरस से मुतासरा अफराद की तादाद हजारों तक पहुंच गई है। साइंसदानों ने एक अजीबोगरीब वायरस की वजह से चीन में मुतासिर होने वाले अफराद की तादाद सरकारी तौर पर बताई गई तादाद से कई गुना ज़्यादा बताई है। अब तक की इतलात के मुताबिक 50 केसेस की तस्दीक हुई है, ताहम बरतानवी माहिरीन का अंदाज़ा है कि ये तादाद 1700 से जायद है। इस वक्त सिंगापुर और हांगकॉन्ग में फिजाई सफ़र करके आने वालों की स्क्रीनिंग की जा रही है। इस तरह के इकदाम अमरीका ने भी जुमे को अपने 3 बड़े हवाई अड्डों पर शुरू किए हैं। अमरीका, कनाडा और मैक्सिको के दरमियान 12 खरब डॉलर का नया तजारती मुआहिदा हुआ है। अमरीकी ऐवाने बाला ने एक ऐसे मौके पर शुमाली अमरीकी तजारती मुआहिदे की मंजूरी दी है जब सेनेट ही में सदर ट्रंप के खिलाफ मुआवजे का अगला मरहला शुरू हो चुका है। इस मुआहिदे का मकसद तजारती रुकावटों को कम करना और लेबर कवानीन पर अमल दरामद को मजबूत बनाते हुए तीनों ममालिक का अपनी मंडियों को एक दूसरे के लिए खोलना है। बरतानिया में बकिंघम पैलेस ने एक बयान जारी किया है जिसमें कहा गया है कि शहजादा हैरी और उनकी अहलिया मैगन आइंदा शाही खिताबात इस्तेमाल नहीं कर सकेंगी, जबकि शाही फराइज की अंजामदही के लिए मिलने वाले अवामी फंड्स अब उन्हें नहीं दिए जाएंगे। शहजादा हैरी और मैगन अब बाज़ाब्ता तौर पर मलकाए बरतानिया की नुमाइंदगी भी नहीं कर सकेंगे। याद रहे कि शाही जोड़े ने रवामा ऐलान किया था कि वो सीनियर रॉयल्स के ओहदों से दस्तबरदार होना चाहते हैं और उसके बाद गुज़िश्ता पीर को शाही जोड़े के मुस्तकबिल के किरदार के हवाले से शाही ख़ानदान के सीनियर अराकीन की हंगामी मीटिंग हुई थी जिसमें मलका ने ऐलान किया था कि शहजादा हैरी और उनकी अहलिया की ख्वाहिश के मुताबिक उनको एक गैर शाही जोड़े के तौर पर ज़िंदगी गुजारने का हक तस्लीम किया जा रहा है। और अब ऑस्ट्रेलिया। वफाकी हुकूमत ने बुश फायर से मुतासरा इलाकों में सयाहत की सनत को बहाल करने के लिए 76 मिलियन डॉलर के पैकेज का ऐलान किया है। इस पैकेज में 20 मिलियन डॉलर मुकामी तशहीर और 25 मिलियन डॉलर आलमी सतह पर मार्केटिंग पर खर्च किए जाएंगे। सयाहत के वजीर साइमन बेकिंगम ने ABC को बताया कि मौजूदा हालात में ऑस्ट्रेलिया में सयाहत को फरोग देना जरूरी हो गया है।
Ultimately, fewer international visitors coming means less business in those tourism businesses, and that of course means fewer jobs for people, and so we've really got to turn that around. But in the interim, we are running what is quite unprecedented for Tourism Australia, domestic tourism campaigning to encourage Australians to step up and to fill that gap while we get the international markets to recover and to think about holidaying here in Australia throughout the course of this year.
विक्टोरियन टूरिज्म इंडस्ट्री काउंसिल ने हुकूमती ऐलान का खैर मकदम किया है। काउंसिल की सरबराह फेल्सिया मैरियोनी ने कहा है सयाहत की सनत को फौरी तौर पर अपने पाँव पर दोबारा खड़ा करना बेहद जरूरी है।
Most of the tourism industry derives you know, half if not more of their income in this period of the first couple or few months of the start of the new year. And this has been taken away from them. Not only have they lost their immediate visitation, but they're also now losing any hope that they'll have forward visitation. The massive $76 million from the federal government will provide a really much needed boost to the industry at a time that it's pretty bleak.
ग्रीन्स लीडर रिचर्ड डी नेटाल ने एबीसी से बात करते हुए कहा कि बुशफायर्स के देरपा मनफी असरात खत्म करने के लिए बड़े पैमाने पर फौरी इकदामात की जरूरत है.
The federal government was missing in action for far too long. They've been criticised by indeed their own side of politics in New South Wales. And of course, underneath all of it, one of the main drivers for this crisis has been the breakdown of our climate. And that has to start with the issue of the mining, burning and exporting of coal. Coal is the biggest contributor to the climate crisis.
Victoria mein agle 24 ghanton mein shadid barishon ki peshin goi hai jisse bushfire se mutasira ilaqon mein halaat behtar hone mein madad milegi. Mehkma mausamiyat ke tarjuman ke mutabik lagatar mooslaadhar barishon ke baais Victoria ke kai ilaqon mein tughyani bhi aa sakti hai.
Melbourne will have a very wet and stormy day tomorrow. We could see flash flooding with some of these heavier falls. It's similar to what we saw on Wednesday. And some suburbs will be hit hard, other suburbs will miss out altogether and just have some light rain. We are looking for 2 to 3 day totals generally across, again, central and eastern Victoria from this morning right through till around Tuesday morning. Totals somewhere in the range of 30 to 50 millimetres. But we could see isolated totals in the 50 to 150 millimetres.
پاکستانی وزیر خارجہ شاہ محمود قریشی نے کہا ہے کہ امریکی قیادت سے ہونے والی بات چیت میں پاکستان نے واضح کیا ہے کہ امریکی توقعات کے مطابق تمام معاملات میں اس کی مدد کی گئی ہے. طالبان کو مذاکرات کی میز پر لانے، جرغمالیوں کو چھڑانے اور طالبان کو جنگ بندی پر راضی کرنے میں پاکستان کا اہم کردار ہے، اور اب امریکہ کی باری ہے کہ وہ پاک امریکہ تعلقات کی بحالی کے لیے ٹھوس اقدامات کرے اور پاکستان کی معاشی بحالی میں مدد کرے. شاہ محمود قریشی نے 3 روزہ دورے کے اختتام پر واشنگٹن میں میڈیا سے بات چیت میں بتایا کہ امریکی حکام سے بات چیت 3 موضوعات پر ہوئی، جن میں پاک بھارت تعلقات، مسئلہ کشمیر، ایران اور مشرق وسطی کی صورتحال کے ساتھ افغان امن کا موضوع شامل تھا. وزیر خارجہ شاہ محمود قریشی وزیر اعظم عمران خان کی ہدایت پر تہران اور سعودی عرب کے دورے کے بعد واشنگٹن پہنچے تھے. پاکستان کے مرکزی بینک نے ایک بیان میں کہا ہے کہ ملک میں گزشتہ 6 ماہ کے دوران غیر ملکی سرمایہ کاری میں 68% اضافہ ہوا ہے، جبکہ پچھلے دسمبر کے مقابلے میں اس سال کے دسمبر میں سرمایہ کاری میں 52% سے زائد کا اضافہ ریکارڈ کیا گیا ہے. اس سرمایہ کاری میں زیادہ تر سرمایہ ٹیلی کام اور چین پاکستان اقتصادی راہداری کے منصوبوں پر لگایا گیا. تجزیہ کاروں کا کہنا ہے کہ بیرونی سرمایہ کاری میں حالیہ اضافہ خوش آئند ہے، لیکن اسے ملک میں مختلف شعبوں تک پھیلانا ہوگا. بھارت پاکستانی وزیراعظم عمران خان کو شنگھائی تعاون تنظیم کی سربراہی کونسل کے اجلاس میں مدعو کرے گا. کونسل کا اجلاس رواں سال بھارت میں ہوگا. واضح رہے، بھارت اور پاکستان نے 2017 میں مکمل رکن کی حیثیت سے شنگھائی تعاون تنظیم میں شمولیت اختیار کی تھی. بھارت، چین، کاغستان، کرگستان، روس، پاکستان، تاجکستان اور ازبکستان شامل ہیں. وزیراعظم عمران خان نے کہا ہے کہ وہ بدعنوانی اور مافیا کو ختم کرنے کے لیے آخری حد تک لڑائی لڑیں گے. تفصیلات کے مطابق وزیراعظم سے مختلف شعبہ جات سے تعلق رکھنے والے نوجوانوں کے ایک وفد نے ملاقات کی، جس میں ملک کو درپیش چیلنجز، مسائل سے نمٹنے کے لیے حکومتی اقدامات، ڈیجیٹل میڈیا سیکٹر میں نوجوانوں کے لیے مواقع اور دیگر مسائل پر گفتگو کی گئی. بھارتی زیر انتظام کشمیر کے سابق وزیر اعلیٰ عمر عبداللہ کو ہری نواز میں 5 ماہ سے زائد زیر حراست رکھنے کے بعد بھارتی حکام انہیں سری نگر میں ان کی رہائش گاہ پر منتقل کرنے پر غور کر رہے ہیں، جہاں وہ بدستور زیر حراست رہیں گے. عمر عبداللہ اور دیگر سابق وزرائے اعلیٰ فاروق عبداللہ اور محبوبہ مفتی بھارتی زیر انتظام جموں و کشمیر کی خصوصی حیثیت کے خاتمے کے بعد سے زیر حراست ہیں. محبوبہ مفتی کی بیٹی نے حال ہی میں کہا ہے کہ 3 سابق وزرائے اعلیٰ کو قید تنہائی میں رکھا گیا ہے. تجزیہ کاروں کا کہنا ہے کہ بھارتی حکومت نے یہ رد و بدل امریکی صدر ڈونلڈ ٹرمپ کے آئندہ ممکنہ دورہ بھارت کے تناظر میں کیا ہے، کیونکہ امریکی رائے عامہ اور امریکی حکومت کو بھارتی کشمیر کی موجودہ صورتحال پر سخت تحفظات ہیں، جس کا کئی بار اظہار کیا جاتا رہا ہے. بھارت میں چیف آف ڈیفنس اسٹاف جنرل بپن راوت کے اس بیان پر سخت تنازع کھڑا ہو گیا ہے، جس میں انہوں نے کہا تھا کہ ملک میں لوگوں کو انتہا پسند نظریات سے نکالنے کے لیے حکومتی کیمپ چلائے جا رہے ہیں. انہوں نے اپنے ایک بیان میں کہا تھا کہ ڈی ریڈیکلائزیشن کیمپس ان لوگوں کے لیے ضروری ہیں جو انتہا پسند نظریات کی گرفت میں آ چکے ہیں۔ تبصرہ نگاروں کے مطابق جنرل راوت نے اعتراف کیا ہے کہ جموں و کشمیر میں بچوں کے لیے ڈی ریڈیکلائزیشن کیمپس پہلے ہی چل رہے ہیں، جن میں 7 سال تک کی عمر کے بچوں کو رکھا جا رہا ہے۔ کئی صحافیوں نے اسے چین کا سنکیانگ ماڈل قرار دیا ہے، جبکہ مجلس اتحاد المسلمین کے رہنما اور سینئر رکن پارلیمان اسد الدین اویسی نے کہا ہے کہ مجموں کے ذریعے انتہا پسندانہ اور تشدد آمیز حملے کرنے والوں کے لیے بھی بنیاد پرستی سے ہٹانے کے لیے ایسے ہی کیمپوں کی ضرورت ہے۔ پاکستان کے خلاف T20 سیریز کے لیے بنگلہ دیشی کرکٹ ٹیم کا اعلان کر دیا گیا ہے۔ پاکستان اور بنگلہ دیش 3 T20 میچز 24, 25 اور 27 جنوری کو لاہور کے قذافی اسٹیڈیم میں کھیلیں گے۔ پاکستان کے خلاف بنگلہ دیشی ٹیم کی قیادت محمود اللہ کریں گے۔ پاکستان سپر لیگ 4 میں لاہور قلندر سے ڈیبیو دینے والے فاسٹ بالر حارث رؤف کو آسٹریلیا کی بگ بیش لیگ ٹیم میلبرن اسٹارز نے ریلیز کر دیا ہے۔ بنگلہ دیش کے خلاف 3 میچوں پر مشتمل T20 سیریز کے لیے قومی ٹیم کا اعلان کیا گیا ہے، جس میں حارث رؤف کا نام بھی شامل ہے۔ فاسٹ بالر بگ بیش لیگ چھوڑ کر قومی T20 اسکواڈ جوائن کرنے کے لیے وطن واپس پہنچ رہے ہیں۔ لاہور قلندر کے عاقب جاوید نے کہا ہے کہ ممکنہ طور پر میلبرن اسٹارز میں حارث رؤف کے نیم البدل بھی پاکستانی کھلاڑی ہو سکتے ہیں۔ ایڈیلیڈ انٹرنیشنل ٹینس ٹورنامنٹ جیتنے والی آسٹریلین کھلاڑی ایش بارٹی نے لڑکیوں پر زور دیا ہے کہ وہ اپنے خوابوں کو کبھی ادھورا نہ چھوڑیں۔ ایش بارٹی نے عالمی مقابلوں کے بعد پہلی بار اپنے ملک یعنی آسٹریلیا میں WTA ٹورنامنٹ جیتا ہے۔ انہوں نے یوکرین کی ٹینس کھلاڑی ڈائنا یاسٹ ریمسکا کو 6-2 اور 7-5 سے ہرا دیا۔ اور یہیں پر خبریں ختم ہوئیں۔ لائک کیجیے، شیئر کیجیے، تبصرہ کیجیے، فیس بک پر SBS اردو فالو کیجیے۔